नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। नयाँ आर्थिक वर्षको दोस्रो शेयर कारोबारको दिन हिजो नेप्से परिसूचक सकारात्मक देखिएको छ। हिजो नेप्से उच्च अंकले बढ़ेर बन्द भएको छ। नेप्से परिसूचक 41.70 अंकले बढ़ेर 2719.24 बिन्दुमा पुगेको हो। अघिल्लो कारोबारको दिन शुक्रबार पनि नेप्से 79.74 अंकले बढ़ेको थियो। हिजो 343 स्क्रिप्सको खरिद बिक्री भएको थियो। यसरी शेयर बजारमा वर्तमान सरकार गठन भए यता यो उच्च बिन्दुले बढ़ेको हो। यो नयाँ आर्थिक वर्ष शुरू भएसँगै यसअघि जसरी शेयर बजारमा सुधार आउनुपर्ने थियो त्यो आउन नसकिरहेको सन्दर्भमा यससँग सम्बन्धित व्यक्तिहरूले विभिन्न मागहरू पनि अगाडि राखेका थिए, आफ्ना धारणाहरू अगाडि राखेका थिए। र यसै क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले पनि हिजो छलफल गर्नुभएको छ। विशेष गरी सरकारवालासँग उहाँले छलफल गर्नुभएको हो। उहाँले शेयर बजारको छलफलका लागि नेपाल धितोपत्र बोर्डका अध्यक्ष, नेप्सेका अध्यक्ष र पूर्व प्रमुख कार्यकारी अधिकृत लगायतसँग पनि छलफल गर्नुभएको थियो। उहाँहरूलाई पनि बोलाउनु भएको थियो र विशेष गरी प्रधानमन्त्रीले पुँजी बजारका सरकारवालासँग छलफल गर्दै राम्रो काम गर्नेलाई सधैँ प्रोत्साहन गर्ने बताउनु भएको छ। पुँजी बजार सुधार सरकारको उच्च प्राथमिकतामा रहेको सन्देश एक हिसाबले उहाँले दिनुभएको छ। पुँजी बजार मार्फत उद्यमशीलताको विकास र रोजगारी सृजना गर्ने सरकारले लक्ष्य लिएको पनि त्यस क्रममा प्रधानमन्त्रीले बताउनु भएको छ। निजी क्षेत्र नै देशको अर्थतन्त्र र रोजगारीको मुख्य आधार भएको उहाँले उल्लेख गर्नुभएको छ भने गैर आवासीय नेपालीलाई पनि पुँजी बजारमा लगानी गर्न मार्ग प्रशस्त गरिनुपर्ने सुझाव सरकारवालाले व्यक्त गरेका छन्। यसरी पुँजी बजारमा सुधारको अपेक्षा गरिरहँदा नेप्सेले पनि भनौ न नेपाल धितोपत्र बोर्ड सेवोनले पनि यो मार्गचित्र धितोपत्र बोर्डको मार्गचित्र सार्वजनिक गरेको छ र यसमा विभिन्न विषयहरू समावेश गरिएको छ। आज हामी नेपालको पुँजी बजार यसको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले अगाडि सारेका योजना र हिजो प्रधानमन्त्रीले गर्नुभएको छलफलपछि अबको अपेक्षा लगायतका सन्दर्भमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ नेपाल धितोपत्र बोर्डका अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्ट। अध्यक्ष स्वागत छ यहाँलाई,
धन्यवाद।
अब हिजोको छलफलबाट कुराकानीको शुरूआत गरौं। अब सरकारवालाले यो छलफल अब ऐतिहासिक भएको, यसरी प्रधानमन्त्रीसँग सिधै सरकारवालासँग छलफल भएको थिएन र यो छलफलले चाहिँ अब शेयर बजारमा चाहिँ एउटा उत्साह ल्याउनेछ भनेर प्रतिक्रिया दिनुभएको छ। अब हिजोको छलफल मूलत कस्तो रह्यो र छलफलमा उठेका विषय र यसले नेपालको शेयर बजारमा कस्तो प्रभाव पार्ला?
धन्यवाद। यो छलफल हिजो प्रधानमन्त्रीज्यूको कार्यालयको इनिसिएटिभमा भएको हो। नेपालको पुँजी बजार भन्नाले हुन त धेरै चिजहरू यसमा समावेश हुन्छन्। नेपालको ऋणपत्र बजार, नेपालको डेरिभेटिभ बजार, नेपालको प्राथमिक बजार, नेपालको सेकेन्डरी मार्केट, यी सबै चिजहरू पुँजी बजारका अङ्ग नै हुन्। तर पनि अहिले लगानीकर्ताहरूको चासो, सरकारको चासो, सबैको चासो खालि शेयर बजारमा आएको जुन अहिलेको गिरावट छ अथवा पछिल्लो समयमा आएको मन्दी जस्तो देखिएको थियो त्यसलाई नै लिएर बढेको हो। र यस विषयमा प्रधानमन्त्रीज्यूले, सम्माननीय प्रधानमन्त्रीज्यूले इनिसिएटिभ लिएर बजारका लगानीकर्ताहरू लगायत सरकारवाला सबै संस्थाहरू, खास गरी नियमनकारी निकाय धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र ब्रोकर्स एसोसिएसन लगायतका इन्भेस्टर्सहरूसँग पनि अन्तर सम्वादको कार्यक्रम राख्नुभएको थियो। त्यो कार्यक्रममा सरकारवालाहरूले आफ्ना आफ्ना कुराहरू राख्नुभयो, खास गरी धितोपत्र बजारसँग सम्बन्धित अथवा धितोपत्र बोर्डसँग सम्बन्धित केही विषयवस्तुहरू उहाँहरूका थिए भने नेप्सेको पुनर्संरचनासँग सम्बन्धित विषयहरू थिए। त्यसै गरी अर्थ मन्त्रालयले सँग रिलेटेड सब्जेक्टहरू पनि थिए कि खास गरी करको कुराहरूमा उहाँहरूले उठाउनु भएको थियो। त्यसै गरी अन्य विषयवस्तुहरू स्टक एक्सचेन्जको पुनर्संरचनादेखि लिएर अहिलेको बजारलाई उकास्नको लागि उहाँहरूको भनाइअनुसार बजारलाई करिब 30 अर्बको दैनिक कारोबारसम्म पनि पुर्याउने लक्ष्य लिन सकिन्छ र त्यसमा हामीहरू तयार छौँ। केही सुधारहरू सरकारले खास गरी दीपपत्र बोर्ड नेपाल सरकार र स्टक एक्सचेन्जको आधुनिकीकरण गरेर सम्भव हुन सक्छ भन्ने विषयवस्तुहरू उहाँले उठाउनु भएको थियो। सम्माननीय प्रधानमन्त्रीज्यूले बडो अभिरुचिपूर्वक यी विषयवस्तुहरूलाई सुन्नुभयो र नियमन कार्य निकायको तर्फबाट हामीले त यी सबै विषयवस्तुहरूलाई योभन्दा पनि वृहत विषयवस्तुलाई सिँगालेर हामीले धितोपत्र यो नेपालको पुँजी बजार विकास मार्गचित्र 2083 ल्याइदिइसकेका छौँ र साथसाथै यो वर्षको नीतिता कार्यक्रममा उहाँहरूले उठाउनु भएका सम्पूर्ण विषयवस्तुहरू समावेश गरिएका विषय छन् भनेर उहाँहरूले अध्ययन पनि गरिसक्नु भएको छ र त्यसलाई स्वीकार पनि गरिसक्नु भएको अवस्था थियो र प्रधानमन्त्रीज्यू सकारात्मक हुनुहुँदै यस्ता छलफलहरू आगामी दिनमा पनि धितोपत्र बजारसँग सम्बन्धित विषयवस्तुहरूको लागि कन्टिन्युटी दिने पनि र सरकारवाला निकायहरूलाई आवश्यक सम्बोधन गर्ने गरी अगाडि बढाउन आफ्नो तर्फबाट र सम्माननीय ज्यूको तर्फबाट पुरा सहयोग हुने प्रतिबद्धता पनि दिनुभएको छ।
त्यसो भए अब नेपालको पुँजी बजारले अहिलेको भनौ न यो यी छलफल लगायतका जुन खालका गतिविधिहरू छन् यसले चाहिँ थप एउटा कन्फिडेन्स चाहिँ अब बोक्ने देखिन्छ।
एकदमै राम्रो कन्फिडेन्स देखिन्छ किनकि सामान्य जीवबाट इनिसिएट हुनुभन्दा अगाडिदेखि नै नेपालको धितोपत्र बजारलाई अथवा पुँजी बजारलाई नियमन गर्ने निकाय धितोपत्र बोर्डले दुईटा महत्त्वपूर्ण डकुमेन्ट्सहरूलाई ल्याएर समयबद्ध कार्ययोजना अगाडि सारिसकेको थियो र यसले न केवल सेयर बजारलाई मात्रै हो अन्य धेरै आयामहरूलाई समेत खास गरी तपाईँको स्टार्टअप बिजनेसलाई फाइनेन्सिङ गर्नेदेखि लिएर स्मल एन्ड मिडियम इन्टरप्राइजेसहरूलाई फाइनेन्सिङ गर्ने र उनीहरूको बजार विकास गर्नेदेखि लिएर तपाईँको योग्य बजारमा आउन योग्य कम्पनीहरूलाई उनीहरूको प्राथमिक निष्कासनको विषयवस्तुदेखि लिएर अनि दोस्रो बजार र प्राथमिक बजारहरूलाई अझ व्यवस्थित गर्ने डेरिभेटिभ्स मार्केटको खास गरी कमोडिटी एक्सचेन्जेसहरूलाई नेपालमा आधारित वस्तुहरूको कमोडिटी एक्सचेन्ज विकास गर्नेदेखि लिएर तपाईँको अन्य डेरिभेटिभ उपकरणहरू ETFहरूलाई लिनेदेखि लिएर धेरै विषयवस्तु समेटेको मार्गचित्र प्रस्तुत गर्नु भनेको के हो भने यसले एउटा ग्रोड भिजन दिएको छ कि अबको क्यापिटल मार्केटको डेस्टिनेसन के हो नेपालको र त्यसलाई नियमन कार्य निकायले कति सिरियसली लिएको छ भन्ने कुरा एउटा त्यहाँबाट लिएको थियो भने अर्को ती खालि लेखिने कुरा मात्रै होइनन् भिजनका कुरा मात्रै होइनन् त्यसलाई कार्यान्वयन गर्नको लागि यो वर्षलाई हामी कानुन बनाउने नियम बनाउने सत्तागत शुद्धिकरण गर्ने यो वर्ष पुरा बेसलाइन सिनेरियो भन्छौँ यसलाई हामी तयार गर्ने र जे जति अहिलेसम्म बनिसकेको इन्फ्रास्ट्रक्चर छ त्यसमा ओके अब त्यसलाई अझ सुधार गर्दै आधुनिक पुँजी बजार विकासको लागि के गर्नुपर्छ थप कामहरू र त्यसलाई भाइब्रेन्ट बनाउनको लागि त्यसलाई लगानीकर्ताहरूको मैत्री बनाउनको लागि पुँजीमा बजार भनेको पुँजी लिने व्यक्तिहरू संस्थाहरू र पुँजी दिने व्यक्तिहरू संस्थाहरूको दुइटैको सुरक्षाहरू हुनुपर्छ। दिने लिने दुइटैले यो जोखिम लिने बजार पनि भएको हुनाले यसमा जोखिमको व्यवस्थापन गरिने पनि हुनुपर्छ सँगसँगै र त्यस्ता उपकरणहरू पनि आउनुपर्छ भनेर हामीले व्यापक सुधारका नीतिहरू र त्यस कार्यक्रमहरू योपालि घोषणा पनि गरेका छौँ। यदि यहाँहरू सञ्चार माध्यममा हाम्रो वेबसाइटमा पनि गयौँ र सञ्चार माध्यम मार्फत यसको व्यापक प्रचार प्रसार पनि भइरहेको छ। विभिन्न सञ्चार माध्यमहरू त्यसलाई लिइरहनु भएको छ। त्यसो भएको हुनाले अब कन्फिडेन्स नहुनुपर्ने कारण छैन। खालि यो सरकारमुखी अथवा सम्मान्य प्रधानमन्त्रीज्यू अथवा मन्त्रीज्यू अथवा जितपत्र बोर्डमा आएको परिवर्तनहरूलाई मात्रै लिएर सेन्सिटिभ हुने बजार होइन कि अब आर्थिक स्थिति सम्बन्धित कम्पनीहरू तिनीहरूले ल्याउने इन्स्ट्रुमेन्ट्स तिनीहरूको वित्तीय अवस्थाहरूलाई बढी प्राथमिकता दिई आफ्नो रिस्क लिने क्षमता विकास गरी अथवा आफ्नो रिस्क एपेटाइट भन्छ जति जोखिम बयान गर्ने क्षमता हो त्यसको आधारमा लगानी गर्नको लागि लगानीकर्ताहरू स्वतन्त्र हुनुहुन्छ उहाँहरूलाई त्यो विभिन्न एभेन्यूजहरू दिइन्छ इन्स्ट्रुमेन्ट्सहरू दिइन्छ र मार्केट लेभल प्लेइङ ग्राउन्डहरू दिइन्छ नियमनकारी निकायहरूले त्यसलाई व्यवस्थित गर्न त्यसलाई अनुशासित बनाउन त्यसलाई एउटा भन्नुहोस् न रेफ्रीको रोल प्ले गर्नको लागि निकायहरू आफ्नो इन्फ्रास्ट्रक्चरहरू डेभलप गर्नलाई कटिबद्ध भएर लागिसकेका छन्।
अब नेपालको सेयर बजारको कुरा गर्दा लगानीकर्ताहरू चाहिँ नेप्से तल झर्दै गर्दा चाहिँ आत्तिने र उकालो चढ्दै गर्दा चाहिँ अलि हौसिने प्रवृत्ति पनि छ। अब एक हिसाबमा यो जोखिम लिनुपर्ने क्षेत्र पनि हो। अब नेपालको परिप्रेक्ष्यमा अब नेप्से तल झर्दा चाहिँ अतालिने आन्दोलन गर्ने यो गर्ने ऊ गर्ने तर नेप्सेमा चाहिँ सुधार हुँदा हौसिने प्रवृत्ति छ। अब यो यसले पनि हाम्रो सेयर बजारलाई अलिकति जसरी खुला रूपमा अगाडि बढ्न अवस्था आउने थियो बढ्नुपर्ने थियो त्यसलाई चाहिँ बढ्न नपाएको हो कि यहाँलाई के लाग्छ? अब यहाँले नेतृत्व सम्हालेको पनि धेरै भएको छैन यो विषयमा हामी फेरि अझै कुराकानी गरौंला। अहिलेको जुन खालको लगानीकर्ताको प्रवृत्ति छ नि यसले पनि हाम्रो सेयर बजार चाहिँ अलिकति सुधार हुन नसकेको हो कि?
हजुर, यो मुख्य कुरा यो नेप्से कसरी बन्छ भन्ने कुराहरूलाई एकचोटि राम्ररी खेलाइदिनु पर्ने हुन्छ। अब यहाँहरूको माध्यमबाट हामीले भनिदिनु पर्छ नेप्से एउटा इन्डेक्स भनेको यो मूलत न त धितो पत्र बजार के अरे यो बोर्डले न सरकारले निर्माण गर्ने हो यो बनाउने हो। यसको उतार चढाव भनेको मूलत इन्भेस्टरहरूको एक्सपेक्टेसनबाट नै हुन्छ। अर्थात् नेप्सेमा लिस्टेड कम्पनीहरूको सेयरको भाव बढ्दाखेरि नेप्से इन्डेक्स बढ्छ, सेयरको भाव घट्दाखेरि इन्डेक्स घट्छ। त्यो सेयर प्राइसकोले निर्धारण गर्छ भन्नुहुन्छ भने त्यो इन्भेस्टरहरूको डिमान्डले गर्छ। अर्थात् उनीहरूले बढी डिमान्ड गरे भने त्यसको प्राइस बढ्ने हो, यदि डिमान्ड घट्यो भने प्राइस घट्ने हो। त्यसैले यो मूलत इन्भेस्टरहरू स्वयंले नै इन्डेक्सलाई बढाउने घटाउने हुन् थ्योरिटिकल्ली पनि प्र्याक्टिकल्ली पनि होइन। त्यसैले ग्राउन्ड यो चाहिँ प्लेइङ ग्राउन्ड पनि उहाँहरूकै हातमा छ इन्डेक्स कतातिर लैजाने भन्ने कुराहरू। अब यसलाई इन्डेक्सलाई नेपालको कन्टेक्स्टमा कसरी हेर्न सकिन्छ भन्नुहुन्छ भने इन्डेक्स बढ्दा रिटर्न आउँछ इन्भेस्टरहरूलाई, इन्डेक्स घट्दा रिटर्न आउँदैन अर्थात् लस हुन्छ। त्यो स्वाभाविक हो किनकि नेपालको बजारमा सेयर किन्यो भने बेच्यो सेयर कम प्राइसमा किन्ने बढी प्राइसमा बेच्यो भने मात्रै रिटर्न आउँछ। सेयरलाई बेचेर अनि फेरि किनेर फाइदा हुने अवस्था अर्थात् त्यसलाई हामी सर्ट सेलिङ भन्छौँ त्यो इन्ट्रोड्युस भएको छैन विकसित मार्केटहरूमा। त्यो पनि हुन्छ जहाँ सेयरलाई बढी प्राइसमा बेच्यो कममा किनेर फिर्ता गर्यो भने त्यहाँ पनि रिटर्न आउँछ। त्यसैले नेपालको मार्केटलाई हामी वान साइडेड मार्केट भन्छौँ जहाँ केवल लङ पोजिसन अर्थात् सेयर किन्ने र त्यसपछि बेचेर मात्रै रिटर्न हुने बजार भनिन्छ। त्यसैले सबैको एक्सपेक्टेसन के हो भने यहाँ इन्भेस्टरहरूको कि अहिले सेयरको इन्डेक्स जति छ त्योभन्दा बढोस् ताकि प्राइस बढोस् र रिटर्न आओस्। त्यो स्वाभाविक पनि हो किनकि सबै इन्भेस्टरहरूको चाहना त्यही हुन्छ रिटर्न बढी लिने। अब नेचर के हुन्छ भने यो यस्तो बजारमा यस्तो वान साइडेड बजारमा इन्डेक्स बढेको बढै गर्नुपर्छ रिटर्न आउनको लागि, घट्नु चाहिँ हुँदैन। घट्यो भने स्वाभाविक रूपमा लस हुन्छ। चाहे जुनसुकै पोइन्टमा पुगे पनि त्यो घट्यो भने लस हुने बजार भयो किनकि कुनै एउटा इन्भेस्टरले 5,000 पुगेको बेलामा नि त्यो किनेकै हुन्छ र उसले 6,000 पुग्नुपर्छ भन्ने एजम्सन गर्छ। 6,000 पुगेको बेलामा पनि उसले किनेकै हुन्छ कसैले र त्यो 7,000 नपुगिकन उसलाई रिटर्न हुँदैन। जो एउटा पार्टी कन्टेन्ट हुँदैन मानव स्वाभाविक रूपमा त्यो पार्टी तपाईँको डिस्कन्टेन्ट नै हुने अवस्था हुन्छ। इन्डेक्स घटेको बेलामा कुनै एउटा लेभलमा पुगेर किनेका मान्छेहरूले घट्यो भने त उनीहरू स्वाभाविक रूपमा लस्न जान्छन् र अनि आन्दोलित हुनुपर्ने अवस्था नै हुन्छ त्यहाँबाट। र अब प्रश्न के हो भन्दाखेरि यस्तो बजारमा जहाँ इन्भेस्टरहरू स्वयंले इन्डेक्स बनाउँछन् र त्यो बढेको बढै हुनुपर्छ त्यस्तो बजारबाट कुनै न कुनै एउटा पोइन्ट इन टाइममा इन्भेस्टरहरू डिसेटिस्फ्याक्सन हुने अवस्थालाई न्यूनीकरण गर्ने हो भने बजारमा अर्को इन्स्ट्रुमेन्ट्सहरू ल्याउन जरुरी नै छ। त्यसलाई हामी सर्ट सेलिङ भन्छौँ जहाँ इन्भेस्टरहरूले अहिले इन्डेक्स बढेको बेलामा अथवा प्राइस बढेको बेलामा त्यस्तो सेयरहरूलाई बरो गरेर बेच्न सक्छन्, सेयरलाई बरो गर्ने हो। अहिले बजार बढेको छ भन्ने मान्यताको आधारमा उनीहरूले बेच्छन् र अब पछि बजार घट्न सक्छ त्यो त्यसैले चाहिँ घटेको बेलामा सेयर किनेर चाहिँ फिर्ता गरिदिन्छु, अर्थात् बरो गरेको सेयर फिर्ता गरिदिन्छु र मैले रिटर्न कमाउँछु। अहिले 50 रुपियाँको सेयर छ भने पछि 30 रुपियाँ हुँदाखेरि 30 रुपियाँमा किनेर फिर्ता गर्दा मलाई 20 रुपियाँ फाइदा हुन्छ, 50 रुपियाँमा बेच्छु 30 रुपियाँमा किनेर फिर्ता गर्छु भन्दाखेरि 20 रुपियाँ फाइदा हुन्छ। यसरी इन्भेस्टरहरूले सर्ट सेलिङको मेकानिजम आइडियो भने जुनसुकैतिर पनि बजार जाओस् उनीहरूले आफ्नो एक्सपेक्टेसन अनुसार रिटर्न लिन सक्छन्। कसैले बजार बढ्न सक्छ भन्ने एक्सपेक्टेसन लिन्छ, कसैले बजार घट्न सक्छ भन्ने एक्सपेक्टेसन लिन्छ, अकर्डिङली कसैले लङ पोजिसन लिन्छ, बजारमा किन्छु भन्ने पोजिसन लिन्छ र पछि बेच्छु भन्छ, कसैले म अहिले बेच्छु पछि किनेर फिर्ता गर्छु भन्ने पोजिसन लिन्छ र बजार ब्यालेन्स्ड पनि हुन्छ। इन्भेस्टरहरू आफ्नो एक्सपेक्टेसन अनुसार डाइभर्सिफाइड हुन्छन्। बजारमा किन्नै पर् इन्डेक्स बढ्यो भनेर मात्रै पनि झगडा हुँदैन, इन्डेक्स घट्यो भनेर मात्रै पनि झगडा हुँदैन र यसले एउटा चाहिँ बजारलाई व्यवस्थित किसिमले लैजान्छ। त्यसको लागि हामीहरू अब यो नयाँ पोलिसी अनुसार सर्ट सेलिङ मेकानिजम डेभलप गर्न र त्यसलाई इन्ट्रोड्युस गर्न आवश्यक पूर्वाधारहरू बनाउने र त्यसलाई चाहिँ कार्यान्वयनमा लैजाने भनेर यो पालिको नीतिमा हामीले राखेका छौँ। त्यससँग सम्बन्धित डकुमेन्ट्सहरू हामी तयार गर्दैछौँ, सम्भवतः यो क्वार्टरभित्र त्यसमाथि एउटा ठुलो चाहिँ इम्प्रुभमेन्ट गरेर हामीले इन्फ्रास्ट्रक्चरहरू डेभलप गर्छौँ र त्यसको लागि ब्रोकर्स अनि नेप्से र सिडिएससी यी तिनवटा इन्स्टिट्युसनहरूलाई अलिक प्रिपेयर गर्नु छ, त्यसमा हामी लागिरहेका छौँ।
अब अर्को प्रवृत्ति पनि छ, अब जसरी हुन्छ आईपीओ जारी गर्ने र आफ्नो लगानी चाहिँ सुरक्षित गरिहाल्ने प्रवृत्ति पनि छ। अब यो यो प्रवृत्तिले समग्र शेयर बजारमा पुँजी बजारमा कस्तो प्रभाव पार्ला र यो प्रवृत्तिलाई चाहिँ धितोपत्र बोर्डले कसरी हेरेको छ?
आइपिओको सम्बन्धमा के हो भन्नुहुन्छ भने यो त्यही तपाईँले भन्नुभयो जस्तै प्रवृत्ति डेभलप भयो। वास्तवमा कुनै पनि कम्पनीहरूलाई आइपिओ भनेको के हो भन्दाखेरि मसँग अहिले एक्जिस्टिङ क्यापिटलको कमी छ, म कुनै एक्सप्यान्ड गर्न चाहन्छु, म आफ्नो बिजनेसलाई ग्रो गर्न चाहन्छु, मलाई अहिले पुँजी कम भयो, जति सेयर होल्डर छौँ जति सेयर होल्डरिङ क्यापिटल छ मसँग त्यो क्यापिटल पर्याप्त भएन, म अझै मालिकहरू बढाउँछु ओनरहरू बढाउँछु इक्विटी बढाउँछु भनेको हो खास गरी। अब नेपालका कम्पनीहरूमा त्यस्तो देखिएन भन्ने गुनासोहरू आए कि उनीहरूले पहिला ओभर लिभरेज्ड भए, ऋण धेरै लिए, कम्पनीहरू डुब्ने त्यो अवस्थामा गए, त्यसपछि त्यो आफूमा भएको रिस्कलाई कम्पनीको रिस्कलाई डाइभर्सिफाई गर्नको लागि धेरै इन्भेस्टरहरूतिर रिस्क डाइभर्सिफाई गर्नको लागि त्यसले चाहिँ नि आइपिओमा जाने प्रवृत्ति बढ्यो भन्ने गुनासोहरू हामीले पनि म धितोपत्र बोर्डमा आउनु अगाडि पत्र पत्रिकाको माध्यमबाट र विभिन्न माध्यमहरूबाट यो बजारमा आएको प्रवृत्ति सुनिएको हो। त्यसैलाई तपाईँले इङ्गित गर्न खोज्नुभएको होला जस्तो मलाई लाग्छ। यदि त्यस्तो हो भने अहिले धितोपत्र बोर्डले के गर्दैछ भने आइपिओमा सबै कम्पनीहरू जानु नै पर्छ भन्ने जरुरी छैन तिनीहरूको एउटा, किनकि त्यहाँ सेयर किन्ने आइपिओमा गएर सेयर किन्ने लगानीकर्ताहरू भनेको सर्वसाधारण लगानीकर्ताहरू हुन्, उनीहरूको हितको संरक्षण गर्नु धितोपत्र बोर्डको कर्तव्य पनि हो। त्यसैले त्यस्ता कम्पनीहरू जुन कम्पनीहरू योग्य छैनन् आइपिओमा जान, उनीहरूलाई त्यो माल प्र्याक्टिसको रूपमा अर्थात् गलत प्रवृत्तिको कारणले गलत इन्टेन्सनले यदि आइपिओमा जान खोजेका छन् भने त्यस्ता प्रवृत्तिहरूलाई रोक्ने विभिन्न मापदण्डहरू धितोपत्र बोर्डले अलरेडी विकास गरिसकेको छ, म जानुभन्दा अगाडि नै धेरै इन्डिकेटरहरू विकास गरिसकेको छ। यी इन्डिकेटरहरू पुरा भएको कम्पनी मात्रै आइपिओको लागि योग्य हुन्छ, किनभने सर्वसाधारण लगानीकर्ताहरूलाई उनीहरूलाई सेयर अहिले एउटा आकर्षण भएको कारणले सेयर भिडाइदिने र पछि उनीहरू त्यो हेर्दाखेरि कम्पनीको वास्तविक स्थिति उनीहरूले सोचे जस्तो नदेखिने अवस्था हो भने त्यसले त धितोपत्र बोर्ड अथवा समग्र क्यापिटल मार्केटमा एउटा नराम्रो मेसेज जान्छ। त्यसैले धितोपत्र बोर्डले यस्तो कम्पनीहरू योग्य कम्पनीहरूलाई ल्याउनको लागि संस्थागत लगानीकर्ताहरूको विकास पनि गर्दैछ, सँगसँगै लागि उनीहरूको सेयर आइपिओमा जानुभन्दा अगाडि संस्थागत लगानीकर्ताहरूले लिउन् ताकि उनीहरूले अलिक विचार गर्छन्, प्राइस डिस्कभरी गर्छन्, उनीहरूसँग मेकानिजम हुन्छ, उनीहरूसँग इन्फ्रास्ट्रक्चर हुन्छ प्राइस डिस्कभरी गर्ने र त्यसपछि मात्रै सर्वसाधारणलाई सेयर बिक्री गर्न योग्य बनाउनुपर्छ र त्यो कम्पनी योग्य हुनको लागि विभिन्न फाइनेन्सियल इन्डिकेटरहरू लगायत अन्य इन्डिकेटरहरू पुरा भएको हुनुपर्छ भनेर धितोपत्र बोर्डले अलरेडी मापदण्डहरू बनाएको छ। त्यो मापदण्डमा आधारित भएर मात्रै कम्पनीहरूलाई वास्तविक रूपमा उनीहरूले त्यो पुँजी ल्याएर कहाँ प्रयोग गर्ने हुन् त्यो पुँजीको त्यो पनि अडिट हुने किसिमले आइपिओको लागि जाने मापदण्डहरू तयार गर्दैछ।
अब सरकारवालाले विशेष गरी शेयरका लगानीकर्ताहरूले शेयर बजारमा चाहिँ लगानी बढ़ाउने वातावरण बनाउनु पर्छ, अब यसमा गएर आवश्यक नेपालीहरूलाई पनि दोस्रो बजारमा सहभागी गराउने व्यवस्था गरिनुपर्छ र संचय कोष, नागरिक लगानी कोष, बीमा कम्पनी लगायतका यी संस्थाहरूलाई पनि शेयर बजारमा लगानी चाहिँ गराउने वातावरण बनाउनुपर्छ भन्ने मागहरू अगाडि सारेका छन्। अब यो सन्दर्भमा अब गएर आउँछ नेपालीहरूलाई दोस्रो बजारमा लगानी गर्न दिने सन्दर्भ, यी लगायतका जुन उठेका सन्दर्भहरू छ नि, अब यसलाई चाहिँ यहाँहरूले सम्बोधन भनौं न, यहाँहरूको जुन खालको क्षेत्र अधिकार छ त्यो अधिकारभित्र रहेर सम्बोधन गर्न चाहिँ अब कति समय लाग्दा, अब जसरी उठेका छन् प्रधानमन्त्रीले पनि यी विषयहरूलाई सम्बोधन हुन्छ भनेर एक किसिमको आश्वासन दिइसक्नु भएको छ।
यो वर्षको हजुर यो वर्षको नीति कार्यक्रममा हामीले एनआरएनसँग रिलेटेड विषयहरू पनि समावेश गरेका छौँ, हाम्रो योजनाबद्ध कार्यक्रमभित्र पर्छ त्यो नै। नेपाल सरकारको नीति पनि छ, बजेटमा पनि उल्लेख भइसकेको छ, एनआरएनहरूलाई नेपालको पुँजी बजारमा समावेश गरेर उहाँहरूलाई एक्टिभ पार्टनरको रूपमा लिने नीति सरकारले पहिले नै लिइसकेको हो र अहिले त्यसमाथि विशेष चासो राखेको छ। धितोपत्र बोर्डले गर्नुपर्ने आवश्यक सहजीकरण, नीति नियम र मार्केटलाई उहाँमा उहाँहरूको प्रवेश लगायत उहाँहरूको इन्भेस्टमेन्टलाई सुरक्षित किसिमले वातावरण दिने, त्यसमा इन्भेस्टमेन्ट प्लेइङ ग्राउन्ड दिने विषयमा धितोपत्र बोर्ड छिट्टै कार्य सुरु गर्दैछ। प्रोभेब्ली त्यस विषयमा सम्भवतः यो हप्ताभित्र पनि केही इन्टरेक्सन हामी गर्छौँ होला र उहाँहरूलाई त्यो जुन प्लेटफर्म नेपालको क्यापिटल मार्केटमा दिनुपर्ने हो, किनकि डायस्पोरामा जाने उहाँहरूको फन्डलाई पनि युज गर्ने र उहाँहरूलाई एउटा नेपालीहरूको यो विशाल चाहिने बाहिर बसेको समुदाय उहाँ जसले नेपालमा क्यापिटल मार्केटमा इन्जेक्ट गरेर नेपालको ग्रोथलाई, नेपालको इन्भेस्टमेन्टलाई सहयोग पुर्याउन खोजिरहनु भएको छ, उहाँहरूका इस्युहरू सम्बोधन हुने गरी धितोपत्र बोर्ड त्यस विषयमा अगाडि बढ्ने प्रक्रियामा सुरु गरिसकेका छौँ हामीले त्यो पनि।
अब यहाँले
इन्ट्रोड्युस थियो कार्यक्रम एउटा अलिकति बिजी भएर अब यो हप्तामा हामी सुरु गर्छौँ।
अब यहाँ गइसकेपछि बोर्डको नेतृत्व सम्हालिसकेपछि पुँजी बजार विकासको मार्गचित्र पनि सार्वजनिक भएको छ, अब यो मार्गचित्रले चाहिँ अब जुन खालका पुँजी बजारमा अहिले सुधारका विषयमा उठेका विभिन्न विषयहरू छन्, अब यसलाई चाहिँ यसलाई पनि सम्बोधन गर्ने गरी कति समयभित्र यो मार्गचित्र चाहिँ यहाँले चाहिँ कार्यान्वयन, अब यो बोर्डले कार्यान्वयन गर्ला?
यो मार्गचित्र अलि ब्रोड भिजन हो, यो 10 वर्षे मार्गचित्र हो वास्तवमा। यसलाई 10 वर्षे मार्गचित्र ल्याइदिएर हामीले के भन्न खोजेका हौँ भने नेपालको पुँजी बजारको विकासको डाइमेन्सन देखाइदिन खोजेका हौँ यसमा, कि कहाँसम्म हामी पुग्न सक्छौँ नेपालमा। खास गरी के भयो भन्नुहुन्छ भने यो धितोपत्र बोर्डमा लाई एउटा आइपिओ दिने निकाय मात्रै भन्नुले बुझियो, अरू केही होइन, अरू यसको कुनै डाइमेन्सन छैन र स्टक एक्सचेन्ज भनेको केवल इन्डेक्स हेर्ने मात्रै एउटा चाहिने इन्स्टिट्युसनको रूपमा बुझे पब्लिकले। त्योभन्दा बाहेक अरू धितोपत्र बजारको अथवा पुँजी बजारको डाइमेन्सन नै थाहा नभएको जस्तो स्थिति भएर यो मार्गचित्रबाट हामीले के भन्न खोजेका हौँ भने पुँजी बजार कति इम्पोर्टेन्ट छ देशको आर्थिक विकासको लागि र यसका के डाइमेन्सनहरू छन्, के व्यवस्थाहरू छन्, के इन्स्ट्रुमेन्ट छन्, कस्तो किसिमको बजार हो यो। जस्तो भन्नुहोस् न, हाम्रो ऋणपत्र बजार सातै बन्द छ अहिलेसम्म, खासै त्यति विकसित भइसकेको छैन, जबकि विकसित पुँजी बजारमा यहाँ बन्ड्सको मार्केट त्यत्तिकै भाइब्रेन्ट हुन्छ। हामीसँग यसलाई एक किसिमको ब्याकवर्ड लिङ्केज पनि भन्न सक्छौँ हामी, इक्विटी मार्केट बिचमा पर्ने हो भने, त्योभन्दा पनि अगाडि डेरिभेटिभ्स मार्केट छ। अहिले संसारभरि फाइनेन्सियल इन्स्ट्रुमेन्ट्सहरूको त्यहाँनिर रिस्क म्यानेजमेन्ट प्लस अरू इन्भेस्टरहरूको चासोको विषय भएको त्यो जत्रो डेरिभेटिभ मार्केटहरू छन्, ती मार्केटको विकास हामी कहाँ जिरो अवस्थामा नै छ भन्दा पनि हुन्छ। गभर्मेन्ट सेक्युरिटिजहरूको मार्केट पनि त्यति राम्रो विकास भइसकेका छैन, हामीसँग ट्रेजरी बिल्सहरू छन्, डेभलपमेन्ट बन्ड्सहरू छन्, त्यसको सेकेन्डरी मार्केटै विकास भएको छैन। अहिले नेपाल संघीयताको चाहिँ अभ्यास गरिरहेको अवस्था छ, हामीसँग प्रदेश सरकारहरू छन्, हामीसँग नगरपालिकाहरू छन्, महानगरहरू छन्, उनीहरूलाई पनि रिसोर्स चाहिएको छ र विकसित देशहरूमा यस्ता गभर्मेन्ट अर्थात् सेमी गभर्मेन्ट इन्स्टिट्युसन्सहरूले पनि स्थानीय सरकारहरूले पनि बन्डहरू इस्यु गरेर रिसोर्स जुटाउँछन्, उतातिर म्युनिसिपल बन्ड्सहरू भन्छ, र ती बन्ड्सहरूको विकास गर्न सक्यो भने स्थानीय प्रादेशिक सरकारहरूलाई आफ्नो रिसोर्स जुटाउने अवसरहरू मिल्छ, त्यसको लागि पनि पुँजी बजारको विकास हुनु आवश्यक छ। त्यसै गरी इन्फ्रास्ट्रक्चर डेभलपमेन्टहरू गर्नुपर्ने छ धेरै देशको लागि, इन्फ्रास्ट्रक्चर बन्डहरू आइदिने हो अथवा इक्विटी लिङ्क इन्फ्रास्ट्रक्चर बन्डहरू आइदिने हो भने त्यसले देशको आर्थिक विकासमा कायापलट ल्याउन सक्छ। पिपिपी मोडलमा गरिएका धेरै जसो विकासहरूको लागि फन्ड जुटाउने एउटा माध्यम त्यो पनि हुन्छ। त यी धेरै इन्स्ट्रुमेन्ट्सहरू र डेरिभेटिभ्सका धेरै इन्स्ट्रुमेन्ट्सहरू छन्, अप्सन्स, फ्युचर्स, स्वाप्सहरू, अनि तपाईँको इटिएफ्सहरू होइन, इन्भेस्टमेन्ट ट्रस्टहरू, त यस्ता इन्स्ट्रुमेन्ट्स म्युचुअल फन्ड्सको पनि धेरै विकास गर्न सकेका छैनौँ हामीले। वास्तवमा ओपन एन्डेड म्युचुअल फन्ड्स अझ राम्रोसँग विकास गर्न सकेका छैन, स्मल इन्भेस्टर्सहरूको लागि त्यो बेटर इन्स्ट्रुमेन्ट्सहरू हो। र खालि हामीले शेयर बजारलाई मात्रै एउटा इक्विटी इन्स्ट्रुमेन्ट्सलाई मात्रै लिएर यो पुँजी बजार हो र यहीमा आधारित भएर हाम्रो जम्मै नीतिहरू बनाउन खोज्ने अथवा यसैलाई मात्रै फोकस गर्ने र यसैमा आएको उतार चढाउलाई मात्रै लिएर पुरा मूल्याङ्कन हुने अवस्थाबाट मुक्त होस् र नेपालको पुँजी बजारको डाइमेन्सनलाई व्यापक गरौँ र यसलाई अझ खालि नेपालको मात्रै होइन साउथ एसियाका मार्केटसँग पनि लिङ्क गरौँ, वर्ल्डको मार्केटसँग पनि लिङ्क गरेर यसलाई एउटा इन्टरनेसनल हब नै बनाउन सकिन्छ भन्ने आधारमा यो मार्केट क्षेत्र ल्याइएको हो र यसको विकासको लागि विस्तार यसले एउटा हाम्रो देशको अवस्थालाई हेरेर हाम्रो डेभलपमेन्ट पार्टनरहरूसँग पनि डेभलप कुराहरू गर्नको लागि हाम्रो भिजन कहाँसम्मको छ भनेर देखाउनलाई पनि सजिलो पर्छ, भविष्यमा फरेन इन्भेस्टमेन्टलाई अट्र्याक्ट गर्नलाई पनि यसले सजिलो पर्छ र यसैलाई आधार बनाएर यो वर्षको नीति कस्तो हुनुपर्छ त बेसलाइन सिनेरियोमा हामी के गर्छौँ भनेर पुँजी बजार नीति पनि ल्याएका छौँ हामीले। त्यो नीतिले यो विशाल मार्गचित्रलाई यो वर्ष कार्यान्वयन योग्य बनाउनको लागि हामीले के गर्छौँ भनेर ल्याएको नीतिले पनि धेरै चिजहरू एक्सन पोइन्ट्सहरू लिएको छ र त्यसलाई हामी कार्यान्वयन चरणबद्ध रूपमा गर्ने गरी वित्तपत्र बोर्डमा हामीले त्यसलाई एक्टिभेट गरिसकेका छौँ र सम्भवतः त्यो तोकिएकै समयमा यदि तोकेका इन्स्टिट्युसनहरूले हामीलाई त्यतिकै सहयोगहरू गरिदिनुभयो भने यसका खालि सबलले मात्रै गर्न सक्दैन, वित्तपत्र बजार अर्थात् नेटसे, सिबिएसई लगायत यी पनि संस्थाहरू छन् जसले र ब्रोकर इन्स्टिट्युसन्सहरू उनीहरूले गर्ने इन्भेस्टमेन्टहरूको आधारमा पनि यो मार्ग क्षेत्रका यो वर्षका नीतिहरू कार्यान्वयन हुने सबैलाई गर्दै हामी अगाडि बढ्छौँ।
हुन्छ त अध्यक्ष, आजको लागि हामीसँग समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौं नेपाल धितुपत्र बोर्डका अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टसँग। हिजो प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजारका सरकारवालासँग गर्नुभएको छलफलमा उठेका विषय र नेपाल धितुपत्र बोर्डले अगाडि सारेको पुँजी बजार विकास मार्गचित्रका सन्दर्भमा केन्द्रित रहेर आजको अन्तर्संवादमा हामी कुराकानी गर्यौं। प्राविधिक साथी उत्तम पाण्डेलाई धन्यवाद। म प्रवीण पोखरेल विदा हुन्छु, नमस्कार।